اے قارعہ تیرے شان، اے واقعہ تیرے نشان، اے واہیاں تیرے
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدری جل کے ناظرین، پروگرام سبق قاموس خبریں لیے حاضر ہوں۔ آج جو کچھ پروگرام میں دکھایا جا سکتا ہے اس کی کچھ جھلکیاں انشاءاللہ ہم آپ کو دکھائیں گے، مگر اس سے پہلے پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ علیہ وسلم پر درود و سلام پڑھنے کی فضیلت سنیے۔ کہ درود پاک پڑھنے کی فضیلت میں آتا ہے کہ جو کوئی رسول پاک صلی اللہ علیہ وسلم پر ایک بار درود پڑھتا ہے، اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ علیہ محمد۔ جھلکیاں،
گزشتہ منگل اور بدھ کے درمیان پاکستان اور افغانستان کے علاقے شدید زلزلے کے 22 لرز اٹھے۔ ایک ماں نے اپنا 5 سالہ بچہ گرمی میں گاڑی میں چھوڑ دیا، واپسی پر پتا چلا کہ بچہ بے ہوش ہے۔ شام گئے 2 افراد پانی میں اترے اور ڈوب گئے۔ موسمیاتی تبدیلیوں کے نتیجے میں رات کے وقت درجہ حرارت میں بھی اضافہ ہو رہا ہے۔ کئی موٹر سائیکل سوار پھسل کر زخمی ہوئے۔ خشک سالی سے 2050 تک دنیا کی 75% سے زائد آبادی متاثر ہو سکتی ہے۔ اس نے اپنی ماں سے نئے کپڑے خریدنے کو کہا تھا، ماں کے انکار کرنے پر غصے میں آ گیا اور ڈنڈے کے وار سے اپنی ماں کو قتل کر دیا۔ عالمی ادارہ صحت کے ڈائریکٹر نے کہا کہ ہر ایک فرد کی ذہنی صحت اس کی زندگی پر اثر انداز ہوتی ہے۔ سیلابی ریلے کے باعث گاڑی پانی میں بہہ گئی، جس کے باعث خاتون سمیت 5 افراد ہلاک ہو گئے۔ دنیا بھر میں توانائی کی قیمت میں اضافہ ہو رہا ہے، ہر کوئی یہ سوچتا ہے کہ اس ماہ بجلی کا بل کتنا آئے گا۔
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ آپ نے جھلکیاں ملاحظہ کی اور اس میں ایک بڑا ہی عبرت والا جو واقعہ ابھی آپ نے سنا ہوگا کہ کس طرح ایک بچہ گاڑی میں انتقال کر گیا، فوت ہو گیا۔ وہ امریکہ کا یہ واقعہ ہے اور اس میں یہ کیسے ہوا اور اس کے کیا اسباب تھے، کیونکہ ابھی گرمی کا موسم چل رہا ہے اور دنیا کے بیشتر ملکوں میں اس وقت جو کلائمیٹ ہے وہ ہاٹ کلائمیٹ ہے، گرم ہے موسم اس وقت، تو یہ بہت امپورٹنٹ نیوز ہے۔ آئیے پہلے اس نیوز کو دیکھتے ہیں۔
امریکی ریاست ٹیکساس میں بند گاڑی میں چھوڑا گیا بچہ ہلاک۔ امریکی ریاست ٹیکساس میں ایک ماں نے اپنا 5 سالہ بچہ گرمی میں گاڑی میں چھوڑ دیا، واپسی پر پتا چلا کہ بچہ بے ہوش ہے۔ اسے ہاسپٹل لے جایا گیا تو ڈاکٹروں نے اس کی موت کی تصدیق کر دی۔ امریکہ میں رواں سال 2022 میں ہونے والا یہ 6ٹا واقعہ ہے جس میں گرم گاڑی میں چھوڑے جانے کے باعث بچے کی ہلاکت ہوئی۔ اس سے پہلے بھی اسی سال 5 بچے اپنی جان سے ایسے ہی ہاتھ دھو بیٹھے تھے۔ امریکی اخبار کے مطابق امریکہ میں ہر سال اوسطاً 39 بچے ایسے واقعات میں ہلاک ہوتے ہیں۔ 1990 سے لے کر حالیہ وقتوں میں اب تک 1000 سے زائد بچے صرف امریکہ میں ہلاک ہو چکے ہیں۔ اس کے علاوہ آسٹریلیا، برطانیہ اور متحدہ عرب امارات میں بھی اس قسم کے واقعات رپورٹ ہوتے ہیں۔ گرم موسم میں بچوں کو گاڑی میں تنہا چھوڑنے کے باعث وہ سفوکیشن کا شکار ہو جاتے ہیں، جس سے ان کا دم گھٹ جاتا ہے اور یہ ان کی موت کی وجہ بن جاتی ہے۔ بچوں کی تحفظ کی تنظیم نے والدین کی اس غفلت بھرے رویے کے حوالے سے کہا کہ والدین غیر ذمہ داری کا مظاہرہ نہ کریں۔
یہ اس میں بعض اوقات ایسا ہوتا ہے کہ گاڑی میں ایسی تو چل رہا ہے، کیا پرابلم ہے؟ تو آپ کو یاد ہوگا پچھلے کچھ عرصے پہلے مری کی طرف برف میں جو لوگ پھنس چکے تھے، وہ بھی گاڑی کے اندر دھواں بھر جاتا تھا یا اس طرح کی کوئی چیز پرابلم کریٹ ہو گئی تھی، جس کی وجہ سے ان کو سانس لینا مشکل ہو چکا تھا۔ آپ کو یاد آ گیا ہوگا، جس کی وجہ سے کئی مطلب کہ وہ ہلاکتیں ہوئی تھیں۔ اللہ پاک ان تمام مسلمانوں کو گھری کے رحمت فرمائے۔ اب یہ کہ ہمارے یہاں کیا ہوتا، ہم لوگ کرتے ہیں کہ جب ایسا کوئی ہم جا رہے ہیں، بچہ ہمارے ساتھ گاڑی میں ہے، گاڑی کے شیشے ہم نے اوپر کیے، اترے، کبھی میں 5 منٹ میں آتا ہوں، 10 منٹ میں آتا ہوں، کلینک میں جا رہے ہیں یا میڈیکل اسٹور پہ جا رہے ہیں، جنرل اسٹور پہ جا رہے ہیں، یا ایسا ہوتا ہے بعض اوقات کہ ہم کوئی چیز لینے کے لیے گھر سے نکلے ہیں، بچہ ہمارے ساتھ ہے، راستے میں گئے کوئی چیز ہم بھول گئے، اور بھولنے کے بعد جب ہم واپس آتے ہیں تو واپس چلو یار اوپر چڑھنا، کہاں بچے کو لے کر اوپر چڑھیں، اور بچے کو گاڑی میں بٹھایا اور ہم اوپر چلے گئے، اوپر 2-5-10 منٹ لیٹ ہو سکتی ہیں۔ कोई और प्रॉब्लम हो सकता है, तो बच्चा गाड़ी में अकेला नहीं होना चाहिए। ये आज का आप पहला सबक याद कर लें, सबक कामोश खबरों में, कि आपने छोटे बच्चों को गाड़ी में अकेला नहीं छोड़ना। आप मतलब कि ये प्रॉब्लम है, क्योंकि ये इसका दम घुटना शुरू हो जाएगा, और बसा औकात ये होता है कि बच्चा रोता है तो उसकी आवाज़ भी बाहर नहीं निकल रही होती। तो आज का पहला सबक ये याद रखिएगा, और आप इसको नोटिस करें और इसे आम भी करें कि हमने अपने छोटे बच्चों को गाड़ी में अकेला नहीं छोड़ना। इसके अलावा और भी रिस्क फैक्टर मौजूद है गाड़ी में बच्चे को अकेला छोड़ने के ताल्लुक से, लेकिन दम घुट जाना और दम घुटने के बाद इनका दुनिया से चले जाना, फिर ज़िंदगी भर फिर ये पछतावा होगा, हाय अफसोस ये मेरे से क्या हो गया। तो ये आज का पहला सबक है। दूसरी खबर की तरफ चलते हैं। दूसरी खबर भी ये बड़ी इबरतनाक खबर है। लड़का अपनी माँ से कपड़े मांग रहा है, नए जोड़े मांग रहा है, माँ नहीं दे रही, और उस अपनी माँ को कत्ल कर दिया। ये भी बड़ी ही यूँ समझिए कि इबरतनाक खबर है। अल्लाह पाक हमारे हाल पर रहम फरमाए। आइए इस खबर को देखते हैं।
नए कपड़े ना दिलवाने पर बेटे ने मां को कत्ल कर दिया। पंजाब के एक शहर में नए कपड़े ना दिलवाने पर बेटे ने मां को कत्ल कर दिया। पुलिस ने 17 साल लड़के को गिरफ्तार कर लिया, जिसने जुर्म का इकरार कर लिया। मुलजिम का कहना है कि उसने अपनी मां से नए कपड़े खरीदने को कहा था, मां के इनकार करने पर गुस्से में आ गया और डंडे के वार से अपनी मां को कत्ल कर दिया। इस दौरान इसकी बहन ने मां को बचाने की कोशिश की तो उसे भी डंडा मारकर जख्मी कर दिया। पुलिस का कहना है कि मक्तूला अपने शौहर की वफात के बाद बेटे और बेटी के साथ रहती थी और मेहनत मजदूरी करके बच्चों का पेट पालती थी।
अब ये पता नहीं ऐसा क्या हो जाता है कि लड़के इस तरह के, या शोहर कभी कभी इस तरह के, या बीवी कभी कभी इस तरह के, या बच्चे इस तरह की कोई जज्बाती कदम उठा लेते हैं और ख़ुद भी परेशान। बच्चा गिरफ्तार हो गया, माँ का कत्ल हो गया, बहन जख्मी हो गई। तो इसमें मेरी दरख्वास्त ये है कि अपने आप को ज़हनी दबाव से बचाइए। ज़हनी दबाव में आने के बाद उमूमन ऐसे केसेस हो जाते हैं, या कोई अल्लाह ना करे कोई, मैं इस केस के बारे में नहीं कह रहा जो खबर आपने सुनी है, लेकिन अगर मैं जनरल बात करूँ तो बसा अवकात कोई नशे का आदि होता है, ये सारा कि अल्लाह ना करे उल्टी सी लत पड़ी हुई होती है, या कोई सी कमेंडमेंट की हुई होती है जो पूरी नहीं हो रही होती, और उसमें फिर माँ वालिद या कोई और रुकावट बनता है, तो फिर वो पता नहीं अजीब व गरीब किस्म की कार्रवाइयाँ ये कर गुजरते हैं। तो ये हमारे इर्द गिर्द होने वाली खबरें हैं जो पता चलता है, न्यूज़ आती ही होगी, अखबारों में आता होगा, हम पढ़ते निकल जाते हैं। लेकिन मेरे प्यारे साहब भाइयों, सबक आमोस खबरें जो मद्दी चैनल पर हम लाते हैं, हम सिर्फ खबर नहीं बयान करते, हम आपको इसके असबाब और इससे बचने के तरीक़ेकार भी बयान करने की कोशिश करते हैं। और यही हमारा असल मकसद होता है, न्यूज़ को बेस बनाकर, बेसिकली तो अवेयरनेस, मालूमात फराहम करना, और कोई ऐसी चीज़ बयान कर देना जिससे हमें दुनिया और आखरत का फ़ायदा हासिल हो सके, ये हमारी यकीनन बेसिक होती है। तो अपने आप को ज़हनी दबाव से, ज़हनी उलझन से, ज़हनी परेशानी से बचाएं, ताकि कोई भी अनएक्सपेक्टेड कोई ऐसा अटेम होता है, कोई गैर मुतवक्के बात होती है, तो आप जिसके बारे में तसव्वुर नहीं कर सकते थे वो हो गया, या आप ना की तवक्को नहीं रखते थे ना हो गई, किसी के बारे में क्या तवक्को रखते थे क्या हो गया, और आप आपे से बाहर हो गए, और सारे सिर्फ थोड़ी देर में बंदा आपे से बाहर नहीं हो जाता, कहना सुनना हो जाता है, हो सकता है चंद दिनों से कोई ऐसी केसेस चल रहे हों जिसकी वजह से दिमाग ख़राब हो रहा हो। प्लीज़ बी कूल, अपने आप को ठंडा रखें, नरम मिजाजी इख्तियार करें, सॉफ्ट स्पोकन बने, नरम गुफ्तगू करने वाले बने, और नाराज़ होने वाली जो परसेंटेज है हमारी उसको कम करें। मतलब बाज़ों की तबीयत होती है बात बात पर नाराज़, बात बात पर ख़राब लग जाता है, बात बात पर बुरा लग जाता है, इतनी मतलब उनकी तवक्कुआत वाबस्ता हो जाती हैं, या मतलब बाद वक्त अननेचुरल एक्सपेक्टेशन हो जाती है, इट्स नॉट फेयर, किसी के लिए भी बेहतर नहीं है। और इससे ज़्यादा नुकसान आपकी अपनी ज़ात को कैसे होता है, आपको ब्लड प्रेशर हो जाएगा, आपको शुगर हो जाएगा, आप हाइपरटेंशन के मरीज़ हो जाएंगे, आपको अल्लाह ना करे हार्ट अटैक हो सकता है, अल्लाह ना करे आपको कोई फालिज का अटैक हो सकता है, कोई पैरालाइज चीज़ हो सकती है, तो लॉस हमारा ही होगा बेसिकली। तो बहुत ज़्यादा जैसे कि अपने आप को जो है ना मतलब तवक्कुआत से बाहर निकालने की कोशिश करें, ये बहुत ज़्यादा हमारे यानी कि हालात ऐसे अजीब व गरीब हैं कि हर कोई नहीं मतलब हर कोई आपकी मेरी तवक्कुआत पर पूरा उतरे, हम देखें कि हम हर एक की तवक्कुआत पर पूरा उतरते हैं, हो सकता आपको मैं उतरता हूँ, आपको क्या पता किसी ने आपसे क्या तवक्को रखी है। होता ही है एक दूसरे के साथ इस तरह के हालात और वाक़ हो जाते हैं, लेकिन आप बस थोड़ा सा एक मिजाज ये बना लें, चलो कोई मसला नहीं, होता है, इग्नोर, कोई बात नहीं, आगे बढ़ें। आगे बढ़ने की बात करें, लाइफ को आगे लेकर चलें, और अपने आप को गमों में परेशानियों में फंसाने के बजाय अपने आप को मतलब के खुशियों की तरफ लेके जाएं, मुस्कुराहट के लेकर जाएं। हाँ, अगर फिक्रमंद रहने का ही तबीयत चाहती है तो मैं आपको बताऊं कि एक फिक्र है जिसको कहते हैं फिक्र आखरत। जब कोई शख्स फिक्र आखरत को ओढ़ लेता है ना, तो अल्लाह ताला उसे दुनिया की फिक्रों से बचाकर उसको हलाकत से बचा लेता है। जी हाँ, ये रिवायत का मैंने आपके सामने खुलासा अर्ज किया है। फिक्र आखरत की तरफ चले जाएं, मेरा कब्र में क्या होगा, मेरा मौत के वक्त क्या होगा, मैं नज़ा के वक्त क्या होगा, मैं ईमान सलामत लेके जा सकूँगा नहीं जा सकूँगा, सवालात के जवाब कब्र के दे पाऊँगा नहीं दे पाऊँगा, क़यामत, हशर, धूप, प्यास, बहुत सारी फिक्र आखरत है, जहन्नम का फैसला, जन्नत की खुशखबरी, हम नहीं जानते, हमें पता भी नहीं है, अल्लाह नाराज़ तो नहीं हो गया, या इस तरह की बहुत सारी चीज़ें हम गौर से कर सकते हैं। अपनी गुनाहों के बारे में, नेकियों के बारे में गौर करें, फिक्र आखरत की तरफ चले जाएं। ये गौर व फिक्र, ये सोच हमें कई गमों से प्यारे इस्लाम भाइयों बचा सकती है। तो ऐसा नहीं होना चाहिए, क्योंकि ये ज़हनी दबाव की तरफ अगर हम बात करें तो मेरे पास एक और भी इस तरह की न्यूज़ है कि दुनिया में किस तरह ये ज़हनी दबाव के मरीज़ बढ़ते चले जा रहे हैं। तो आइए, वो ज़हनी दबाव के मरीज़ जो बढ़ रहे होते हैं दुनिया भर में, तकरीबन 1 अरब आबादी ज़हनी अमराज का शिकार है, ये एक रिपोर्ट आई है, क्या है आइए देखते हैं, फिर डॉक्टर ज़ीरक भी इंशाल्लाह हमारे साथ लाइन पर होंगे।
दुनिया की तकरीबन 1 अरब आबादी ज़हनी अमराज का शिकार है, रिपोर्ट। आलमी इदारा सेहत WHO ने कहा है कि दुनिया भर में तकरीबन 1 अरब लोग ज़हनी अमराज की किसी न किसी किस्म में मुब्तला हैं। WHO ने मिसाल पेश की कि दुनिया भर में नफसियाती अमराज में मुब्तला 70% से ज्यादा अफराद को वो मदद नहीं मिलती जिसकी इन्हें जरूरत है, जबकि ताज़ा तरीन आदादोशुमार इस हवाले से भी और ज्यादा परेशान कुन है कि 1 अरब अफराद में से हर 7वां शख्स नौजवान है। आलमी इदारा सेहत के डायरेक्टर ने कहा कि हर एक फर्द की ज़हनी सेहत उसकी जिंदगी पर असरअंदाज होती है। उन्होंने कहा कि अच्छी ज़हनी सेहत अच्छी जिस्मानी सेहत की होती है, और ये नई रिपोर्ट हमारे रवैयों में तब्दीली को नागुजीर बनाती है। उन्होंने कहा कि हम अपनी ज़हनी सेहत पर असर अंदाज होने वाले माहौल को तब्दील करके और कम्युनिटी की सतह पर ज़हनी सेहत पर काम करके आलमी सतह पर बेहतरी ला सकते हैं।
डॉक्टर ज़ीरक, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु।
माशाल्लाह, डॉक्टर ज़ीरक साहब, मिजाज शरीफ कैसे हैं आपके?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाह का करम है, आप सुनाए खैरियत से।
रिपोर्ट आपने मुलाहिज़ा की है, क्या लगता है क्या हो रहा है?
देखें, जो ज़हनी सेहत मेंटल हेल्थ है, ये तो काफ़ी अरसे से जो है वो इसकी तादाद बढ़ती चली जा रही है। अगर मैं आप UK के हवाले से कुछ आदाद और शुमार बताऊं तो तकरीबन हर 5 में से जो एक शख्स है वो किसी न किसी तरह से मेंटल हेल्थ का शिकार है, और ओवरऑल ग्लोबली अगर इस रिपोर्ट के हवाले से देखा जाए तो शायद 8 अरब के करीब आबादी है, तो 8 में से एक जो है वो फिर मेंटल हेल्थ का शिकार है। पर अभी बिलखसूस जो जो दुनिया जो है ये एक ग्लोबल विलेज की तरह बन रही है, और बिलखसूस कोविड के बाद जिस तरह के हालात क्रिएट हुए हैं, और अभी जो पूरी आलमी सतह पर महंगाई के हवाले से जो मसाइल दरपेश हैं, तो डेफिनेटली ये वो फैक्टर्स हैं कि जिनकी वजह से जो है वो मेंटल हेल्थ में इजाफा होता है, ज़हनी सेहत जो है वो मुतासर होती है। और सबसे ज़्यादा बढ़कर जो है ना इसमें इंफॉर्मेशन ओवरलोड, ये एक टर्म है कि अगर आपके पास जो है वो बार बार आपको ऐसी खबरें सुनने को मिले कि ये हो गया वो हो गया, यहाँ जंग शुरू हो गई, उधर इतने बंदे मर रहे हैं, ये बीमारी फैल रही है, वो बीमारी फैल रही है, तो इंसान जो है वो कुदरती तौर पर परेशानी, घबराहट और एंग्जाइटी का शिकार हो जाता है। तो टू मच इंफॉर्मेशन, और आजकल सोशल मीडिया पे यही हो रहा है। मैं एक मिसाल अर्ज करना चाहूँगा कि बाज़ दफ़ा जो है वह मुझे भी कई दफ़ा तजर्बा होता है सोशल मीडिया पे कुछ ऐसी पोस्ट देखने का कि जो इंतहाई जो है ना वो किसी की मौत को दिखाया जा रहा है या ब्लड जो है वो नज़र आ रहा है, तो वो आकर आप घर की कैफियत में देखेंगे ना तो आपको उससे बहुत धचका लगेगा, आप जो है वो कुछ देर तक जो है वो काफ़ी परेशान रहेंगे, और सोशल मीडिया पर ये काफ़ी आम है। اور اسی طرح بالخصوص نوجوانوں کے حوالے سے جو ہے وہ کہا گیا کہ کافی بڑی تعداد ہے نوجوانوں کی، ینگسٹرز کی، جو مینٹل ہیلتھ کا شکار ہو رہی ہے، اور اس میں ایک بہت بڑا بنیادی رول بھی سوشل میڈیا کا ہے کہ جس کے ذریعے سائبر بولنگ، کہ جہاں ایک دوسرے کو جو ہے وہ ابیوز کیا جاتا ہے، طرح طرح کے حوالے سے پریشانی کا سامنا جو ہے ان کو درپیش ہوتا ہے، اور یہ جو سائبر بولنگ یعنی کہ سوشل میڈیا کے ذریعے بندوں کی تذلیل کی جاتی ہے، تو اس میں آپ گھر بیٹھے اپنے کمرے میں محفوظ بھی ہونا، لیکن پھر بھی جو سوشل میڈیا پر جو آپ کی عزت نفس کو مجروح کیا جا رہا ہوتا ہے وہ ہر وقت آپ کے ساتھ ہی ہوتی ہے۔ تو یہ چند فیکٹرز ہیں کہ جس کی وجہ سے یقیناً جو ہے وہ مینٹل ہیلتھ جو ہے وہ بڑھ رہی ہے، اور اس اعداد و شمار میں بھی ایک سب سے بڑی بات یہ ہمیشہ ہوتی ہے کہ یہ تو وہ کیسز ہیں جو رپورٹ ہوئے یا جہاں ریسرچ کی گئی تو اس پر جو ہے وہ رابطہ ہوا، لیکن ایز اے میڈیکل پروفیشنل ڈاکٹرز جانتے ہیں کہ ایک تعداد ہے کہ جو ہے وہ انجانے میں سفر کر رہی ہے، جو ان کو معلوم نہیں ہے کہ یہ مینٹل ہیلتھ کیا ہوتی ہے، اور انہیں پتہ نہیں ہوتا کہ ہیلپ جو ہے وہ کیسے حاصل کرنی ہے۔ تو یہ بھی جو ہے وہ بہت سارے بنیادی فیکٹرز میں سے آتا ہے کہ جس کی وجہ سے جو ہے وہ مینٹل ہیلتھ جو اعداد و شمار رپورٹ ہو رہے ہیں اس سے بھی بڑھ کر ہے۔
اوور کراؤڈڈ جو نالج کا جو ہے، مطلب ایکسٹرا آرڈنری بندہ غیر ضروری معلومات حاصل کرنے کے لیے جو حد تو تگ و دو کرتا ہے، کوشش ہی کر رہا ہے کہیں سے معلومات مل جائے، اور وہ مطلب کہ اپنی اسکرولنگ کر رہا ہوتا ہے، یہاں وہاں باتیں کر رہا ہوتا ہے، اور سناؤ اور کیا ہو رہا ہے، وہاں کا کیا ہوگا، حالانکہ اس کے کوئی مطلب، اس کو شاید میں اگر یہ کہوں کہ ارریلیونٹ نالج کو حاصل کرنے کی بے جا کوشش کرنا، کہ کوئی آپ کا اس سے کوئی کنسرن ہی کوئی نہیں ہے، تو بعض اوقات انسان کو یہ چیزیں جو، یہ میں ایک دو چند دفعہ میں بیان کر چکا ہوں، لیکن چونکہ اب ٹاپک چلا ہے تو ایک بڑا اچھا سمجھنے کے لیے یہ واقعہ میں نے کتاب میں پڑھا تھا کہ ڈاکٹر صاحب، ایک شخص جو کہ اپنے پروفیشن وائز پائلٹ تھا، جہاز اڑاتا تھا، تو کچھ عرصے سے اس نے اپنا وہ پروفیشن چھوڑ دیا تھا، لیکن ایک دن اس کو رات کی فلائٹ ملی تھی کسی ملک سے، وہ فلائی کیا اس نے، تو اب جہاز کو اڑے تھوڑا وقت ہو گیا، لائٹیں ساری جہاز کی بند تھیں، تو پیسنجر تقریباً سو رہے تھے، ایسے میں جہاز میں کچھ ہلکی پھلکی سی خرابی ہوئی، تو جب خرابی ہوئی تو وہ جو کاکپٹ کے اندر جو پائلٹ تھا اس نے نوٹس کیا، کچھ اسٹاف جو تھا کرو پرسن وہ تھوڑا آگے پیچھے ہونے لگا، تو وہ چونکہ اس کا پروفیشن ہی یہ تھا تو اس نے سمجھ لیا کہ یہ دیر از سم تھنگ، تو اس نے اپنے وہ کرو پرسن کو کہا کہ پاسبل ہے کہ جہاز میں پرابلم ہوا ہے، میں بائی پروفیشن پائلٹ ہوں اور میں یہ کر سکتا ہوں، اگر مطلب کہ پائلٹ کو کوئی ہیلپ کی ضرورت ہو تو مجھے کہے گے تو میں آ جاؤں گا۔ تو کرو پرسن نے جا کر کاکپٹ میں پائلٹ کو کہا جو جہاز اڑا رہا تھا، تو اس نے کہا ٹھیک ہے لے لیں اگر کوئی ایسا کنسرن پرسن ہے تو، پھر وہ کہہ رہا کہ میں اندر گیا، اندر جا کر تقریباً تھوڑی دیر مجھے لگی، آدھا گھنٹہ، پونا گھنٹہ، ڈیڑھ گھنٹہ، تو لیکن وہ جو میٹر تھا وہ شارٹ آؤٹ ہو گیا اور اسموتھ فلائی ہونے لگی۔ وہ کہہ رہا میں کاکپٹ سے جیسے باہر نکلا ایک ڈیڑھ گھنٹہ گزرنے کے بعد، تو میں نے دیکھا پیسنجر سارے کے سارے سو رہے ہیں اور اندھیرا ہے فلائٹ کے اندر، وہ بالکل سو رہے ہیں تو وہ کہہ رہا ہے کہ میرے چہرے پر مسکراہٹ آئی، میں مسکرایا، اور میرے چہرے پر مسکراہٹ اس لیے آئی کہ یہ اس لیے سو رہے ہیں سکون کی نیند، کہ ان کو نالج ہی نہیں تھی کہ ہو کیا رہا ہے، اور میری نیند اس لیے اڑ گئی تھی کہ مجھے نالج ہو چکی تھی کہ کچھ ہو رہا ہے، اگر مجھے بھی نالج نہ ہوتی، مجھے بھی معلومات نہ ہوتی تو میں بھی ان کی طرح پرسکون سویا ہوا ہوتا، جاتے تو ویسے ایک ڈیڑھ گھنٹے میں نارمل ہو ہی جانا تھا۔ تو یہ ہوتا ہے بعض اوقات انسان اپنی نالج کی وجہ سے بھی پھنس جاتا ہے، تو خیر ایک ریلیونٹ نالج کہ باقاعدہ آپ کو اس معلومات کا ہونا ضروری ہے جو اس ٹائم پر حالات واقعات چل رہے ہوتے ہیں، لیکن ہم جو اسپیشلی سوشل میڈیا نے ہمیں ذہنی مریض بنانے میں بھی کوئی کسر نہیں چھوڑی ہے، اور ہمارے پاس ایسی ایسی وہ بات آ جاتی ہے، میں وہ پڑھ رہا تھا کہ جب آپ کوئی اپنی پوسٹ دیتے ہیں، میں سیلفی پر ایک آرٹیکل پڑھ رہا تھا کہ ایک تعداد جو سیلفی کا اس کو کریز فوبیا ہو گیا، مطلب کہ کریز ہو گیا اس کو سیلفی کا نا، کہ وہ سیلفی بنانے میں اور بیسٹ سے بیسٹ اپنی پکچر لے کر اس کو اپلوڈ کرنے میں یا کوئی بھی اپنی بیسٹ چیز ڈالنے میں وہ مطلب کہ عادت ہو گئی ہے. تو اب جب وہ آپ یہ جو آرٹیکل کا جو خلاصہ تھا وہ یہ تھا کہ جب آپ کوئی چیز اپنی اپلوڈ کرتے ہیں, ویڈیو ہو, آڈیو ہو, ٹیکسٹ ہو, یا اپنا کوئی امیج ہو, یا اپنی کوئی بھی چیز ہو, جب اپلوڈ کرتے ہیں تب آپ کو نیکسٹ فیز میں اس کا ویٹ ہوتا ہے کہ اب ہمیں اس کے کامنٹس کیا آتے ہیں. تو اب آپ کامنٹس پر جب جاتے ہیں تو مثال کے طور پر آپ کو کامنٹ آپ دیکھ رہے ہیں, جیسے آپ نے اپنی کوئی تصویر ڈالی, ٹھیک ہے, جسٹ امیجن آپ نے ایک تصویر ڈالی, اب آپ نے اس کے کامنٹس کھولے, فار ایگزامپل کہ آپ کو 200 کامنٹس آ گئے ہیں, تو 200 کامنٹس آپ دیکھ رہے ہیں, ایک واہ 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 بہت اچھے لگ رہے ہیں, نیچے لکھا ہوا ہے اور کوئی کام نہیں تھا, پھر نیچے جا کر دیکھتے ہیں منہ تو صحیح کر لیتے, پھر تیسرے آ رہا ہے میچنگ کرنے نہیں آتی, چوتھا آ رہا ہے اور کوئی ٹائم نہیں ہے آپ کے پاس فالتو آدمی ہو, پھر اس کے نیچے لکھا ہوا ہے نہیں نہیں یار واقعی بہت اچھا انداز ہے آپ کا. یہ جو آپ کا جو یہ جو اتار چڑھا ہو رہا ہے نا, کبھی مسکرا رہا ہے کبھی منہ بگڑ رہا ہے, تو آپ یوں سمجھیے کہ آپ مطلب کہ 16 ٹیمپریچر کے اے سی والے کمرے میں بیٹھے ہوئے ہیں اور باہر جو ہے نا وہ 52 کا ٹیمپریچر کی گرمی ہے, اور آپ بالکل دروازے کے کونے پر بیٹھے ہیں, تھوڑی دیر میں آپ اے سی میں جا رہے ہیں, تھوڑی دیر کے بعد 52 کی گرمی میں جا رہے ہیں, پھر تھوڑی دیر کے بعد 16 کے ٹیمپریچر میں جا رہے ہیں, پھر 52 گرمی میں, آپ کے بدن کا حال کیا ہوگا سمجھ رہے ہیں آپ؟ اس سے زیادہ برا حال آپ کے دماغ کا ہو رہا ہوتا ہے جب آپ اس طرح کے کامنٹس پڑھ رہے ہوتے ہیں, اور مطلب جو خوشی غمی موڈ خراب ہونا موڈ اچھا ہونا پھر اس کے بارے میں خیالات آنا, یہ کتنا دماغ کو خراب کرتا ہوگا, کین یو امیجن, کبھی سوچا آپ نے؟ لوگ خودکشیاں کر رہے ہیں اس معاملے میں. میں نے ایک نوجوان کی وہ پڑھا کہ اس نے اس طرح کی وہ اپنی سیلفی ڈالی اور اس کو یہ کریز تھا اور نگیٹو کامنٹس پڑھ کر وہ ڈیفینیٹلی اس نے سوسائڈ اٹیمپ کیا, وہ مرا نہیں, اسے سوسائڈ اٹیمپ کیا, وہ مرنے کی کوشش کرنے کے لیے گیا. ہو جاتا ہے فون فوبیا ہو جاتا ہے, سوشل میڈیا فوبیا ہو جاتا ہے, مطلب ایک لت پڑ جاتا ہے, ایڈکٹڈ ہو جاتا ہے, ایڈکشن اس کو کہتے ہیں, اور یہ بہت بڑا ذہنی طور پر بندے کو مریض بناتا چلا جا رہا ہے. آپ کو اگر اپنے ذہن کو اور اپنے قلب کو سکون دینا ہے, میں آپ تمام عاشقان رسول سے چند باتیں عرض کرتا ہوں. نمبر 1, با وضو رہیں. نمبر 2, نمازیں با جماعت پابندی کے ساتھ پڑھیں, اسلامی بہنیں اپنی نمازیں پوری پڑھیں, اور مثال کے طور پر جن دنوں میں نماز نہیں ہے تو ان دنوں میں نماز کے ٹائمنگ کے اندر اوراد و وظائف وغیرہ جو اس حالت میں پڑھے جا سکتے ہیں اس کا اہتمام کریں, وہ ٹائم کو ضائع نہ ہونے دیں. قرآن کی تلاوت ڈیفینیٹ لازمی طور پر کریں, ذکر و اذکار میں اپنا وقت گزاریں, سبحان اللہ والحمد للہ, اس طرح استغفار پڑھتے رہیں, درود و سلام پڑھتے رہیں, اس کے ساتھ نعتیں سنتے رہیں. اچھا روئیں, میں آپ کو مشورہ دے رہا ہوں, اللہ کی یاد میں رسول پاک صلی اللہ علیہ وسلم کی محبت میں روئیں, ایسا کوئی حساب نظام بنائیں جس میں ریاکاری نہ ہو, دکھاوا نہ ہو, روئیں, دعائیں کریں, نمازیں پڑھیں, اتنا پرسکون رہیں گے. اچھا آپ صدقہ خیرات کریں, سخاوت اختیار کریں, مسلمانوں کے دل میں خوشی داخل کریں, مسلمانوں کے آگے مسکرانا صدقہ ہے, اس ادا کو ادا کریں. آپ کے ٹینشن میں, پریشانی میں, ذہنی دباؤ میں, الجھنوں میں نہ کمی آئے تو مجھے کہیے گا, تو یہ میں آپ کو مشورہ دوں گا انشاءاللہ. ڈاکٹر زیرک بہت بہت شکریہ, اللہ آپ کا جزائے خیر عطا فرمائے, کچھ اور کہنا چاہیں تو کہہ سکتے ہیں.
جی میں اسی پوائنٹ پر کچھ عرض کروں گا کہ جو آپ نے کہا نا کہ انفارمیشن اور انفارمیشن اوور فلو, تو دیکھیں یہ جو انفارمیشن یا نالج علم ہمارے پاس آتا ہے یہ ہمارے لیے فائدہ مند بھی ہو سکتا ہے اور ہمارے لیے ڈینجرس بھی ہو سکتا ہے. مثال کے طور پر جیسے ڈاکٹر ہوتے ہیں نا, تو عموماً اگر ان کو خود کوئی سمٹم ظاہر ہو جائے یا ان کی کوئی فیملی کے کلوز ممبر کو ظاہر ہو جائے سمٹم, کوئی علامت بیماری کی, تو اب ان کے ذہن میں کوئی 100 ڈائگنوسز آتی ہیں, اور شروع میں آئے گا ہو سکتا ہے یہ کینسر ہو سکتا ہے کہ یہ جان لیوا بیماری ہو, تو یہ ان کو بڑی بے چینی اور گھبراہٹ میں ڈال سکتا ہے. لیکن کیونکہ میڈیکل پروفیشن میں ٹریننگ ہوتی ہے اور سکھایا جاتا ہے کہ بھائی انفارمیشن کو اسیس کیسے کرنا ہے, پروسیس کیسے کرنا ہے, کس انفارمیشن پر ہمیں کتنا بلیو کرنا ہے اور کیسے لے کر چلنا ہے, تو اب پھر آپ اس کو دیکھتے ہیں کہ اچھا یہ ہے یہ نہیں ہے, اچھا یہ نہیں ہے تو یہ نہیں ہو سکتا, یہ ہے تو اس طرح ہو سکتا ہے. تو انفارمیشن, اب مینٹل ہیلتھ کے حوالے سے بعض دفعہ کیا ہوتا ہے کہ ایک کامن پرابلم ہے کہ جب کسی کو تھوڑی ذہنی پرابلم ہوگی تو وہ انٹرنیٹ پر جا کر سرچ کرے گا, تو اب اس میں کیا آئے گا کہ एक लंबी लिस्ट आती है, लोग कमेंट करते हैं भाई आपको ये है ये है ये है ये है ये है, और अब हो सकता है उसमें से आपको कुछ भी ना हो, लेकिन अब आप जो है वो खाम खाम में परेशान हो रहे हैं। कई दफ़ा ऐसे मरीज रब्ता करते हैं कि डॉक्टर साहब हमने जो है वो इंटरनेट पे देखा, मैं समझता हूँ मुझे ये बीमारी है, तो आप प्लीज़ हेल्प करें मुझे बताएं। तो बाज़ दफ़ा पता चलता है कि भाई कोई ऐसी बीमारी नहीं है, खाम खाम में उन्होंने चंद हफ्ते चंद महीने जो है वो परेशानी में गुजारे होते हैं। तो इन्फॉर्मेशन जो है वो आप जैसे निगरान शूरा ने भी शुरू में जो है वो हमें एक अल्टरनेटिव दिया कि अगर फिक्र करनी है तो आखिरत की करें, तो अगर हमें इंफॉर्मेशन लेनी है तो हम दीन का फ़र्ज इल्म सीखें, नमाज के मसाइल सीखें, वुजू के मसाइल सीखें, हज ज़कात जो चीज़ें हम पर फ़र्ज हैं वाजिब है, औलाद के हुकूक वालिदैन के हुकूक, इस इंफॉर्मेशन की तरफ आएँ ये सीखें। और हमारे उलमा अल्हम्दुलिल्लाह आपको डॉक्टर मिले या ना मिले, डॉक्टर से हो सकता है वो अपॉइंटमेंट लेने भी हफ्ते दो हफ्ते लग जाए, लेकिन माशाल्लाह दीन इस्लाम का हुस्न है कि आप किसी वक्त नमाज पढ़ने मस्जिद में चले जाएँ तो इमाम साहब अवेलेबल होते हैं। तो उनसे फिर ये भी पूछ लें कि इसमें से कौन सी इन्फॉर्मेशन मेरे रेलेवेंट है और कौन सी इन्फॉर्मेशन मेरे रेलेवेंट नहीं है। तो बगैर इस एक्सपीरियंस के, बगैर इस गाइडेंस के, इन्फॉर्मेशन आजकल के दौर में हमारी मेंटल हेल्थ के लिए जो है वो ज़्यादातर नुकसानदेह हो सकती है।
बहुत बहुत शुक्रिया डॉक्टर ज़ीरक, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। ये कॉल्स दीजिए।
मोहम्मद अरसलान अत्तारी मदीनतुल औलिया मुल्तान शरीफ से बात कर रहा हूँ। सिलसिला सबक आमोस का प्रेम बहुत ही प्यारा चल रहा है। निगरान शुरा आपसे मेरा ये सवाल है कि पिछले दिनों बाउल मदीना कराची का एक वाकया जो हाजी अब्दुल हबीब अत्तारी की बिल्डिंग में आग लगने का वाकया पेश आया था स्टोर के अंदर, इस बारे में रहनुमाई फरमाएं कि ऐसे मौके पर एमरजेंसी नाफिस हो जाती है कि अपने घर वालों को कीमती सामान वगैरह को किस तरह बचाया जाए और अपने आप को निकाला।
अल्लाह अल्लाह अल्लाह, दुनिया और आखरत दोनों की आजमाइशों से बचाए, दुनिया और आखरत के परेशानियों से बचाए, कयामत की जहन्नम की आग से भी अल्लाह आपकी हम सब की हिफाजत फरमाए, दुनिया की आग से बचाए, अल्लाह जवाल नेमत से बचाए। दुआएं करते रहने चाहिए, सलामती की दुआ, आफियत की दुआ। ये एक बड़ा वाकया हुआ कराची के अंदर, मैं इस वक्त यूरोप के सफ़र में था, यूके से मैं यूरोप पहुँच चुके थे। अब्दुल हबीब भाई जर्मनी से कराची पहुंचे थे और शायद घर पहुंचने से पहले पहले इनको इतला मिल गई थी कि यह हो गया है। अल्लाह इन पर भी बेचारों पर रहम फरमाए, सब पर अल्लाह रहम फरमाए, जितने मुसलमान इसमें परेशान हुए अल्लाह सब पर अपनी खास रहमत नाजिल फरमाए। देखिए इसमें छोटी बड़ी आग घर में लग सकती है, जिसका हम उमूमन तस्करा करते भी हैं, बताते भी हैं कि एहतियात करनी चाहिए। ऐसे मौके पर जब खुदा ना खासा इस तरह के हालात हों, तो मेरा मशवरा ये कि किसी भी बड़ी लालच में जाने के बजाय ऐसा ना हो कि वो सामान तो बचा नहीं हम भी चले गए, तो एक तो ये एहतियात करनी चाहिए। बच्चे बूढ़े इनको कैसे, ये आज से ही सोच कर रखें, जितने भी दुनिया भर में मुझे देखो सुन रहे कि खुदा ना खास्ता आपके घर में कोई ऐसी इमरजेंसी हो जाती है तो आपका एग्ज़िट प्लान क्या है, आपका निकलने का प्लान क्या है, आप कैसे निकलेंगे। कोई छोटा बड़ा घर है, आपका बंगला है या आपका छोटा मकान है, मेरे स्टूडियो में जो लोग बैठे हुए हैं, मैं सबसे रिक्वेस्ट करता हूँ आपका एग्ज़िट प्लान किया है। खुदा ना खास्ता कोई इमरजेंसी होती है तो आप कैसे मूव करेंगे, एक ज़हनी तौर पर रिहर्सल कर लें और अपने घर में भी ये बात बता दें कि जिसके घर में आग लगी है उसको पहले से कोई इसका पता नहीं था कि मेरे घर में एक घंटे में या दो घंटे में आग लग जाएगी, नहीं पता होता। या बाद आदमी घर में नहीं होता और पीछे से आग लग जाती तो क्या करें। अब अब्दुल हबीब भाई का उस वक्त जहन काम कर गया, कहा कि आप सारा सामान, अब ये ज़रूरत की दो चार चीज़ें वो लेकर फ़ौरन नीचे आ जाएं। अगर लोग अभी उतने नीचे उतर नहीं रहे थे तो सबसे पहले तो यही कोशिश करनी चाहिए कि अपने आप को बचाना, और ऐसा लगता है कि कुछ स्पेस है तो ज़रूरत की चीज़ें जो आपको लगता है कि ये मेरी हर एक की अलग अलग ज़रूरत की चीज़ें होती हैं वो लेकर आप मेरा ख्याल है फ़ौरन अपने जगह से बाहर आ जाएँ। और मैं तमाम तर इदारों से भी अर्ज़ करूँगा कि कम अज़ कम हमारी गली में, महलों में, बिल्डिंगों में एग्ज़िट वे होना चाहिए। मैंने दुनिया के चंद मुल्कों का जहां मैंने सफ़र किया है, जहां उसूल पर ज़िंदगी गुजारने का एक अंदाज़ है, वहां पर बाकायदा इमरजेंसी एग्ज़िट होते हैं। बिल्डिंगें नहीं बनती जब तक इमरजेंसी एग्ज़िट ना हो, यानी कि इमरजेंसी में निकलने के रास्ते ना हो। मैं लास्ट टाइम शायद मंबासा में था, मंबासा दावत इस्लामी के दीनी का, मंबासा कीनिया का एक शहर है मंबासा, मैं वहाँ गया हुआ था। वहाँ एक बिल्डिंग में मेरा जाना हुआ तो मैंने हर फ्लोर पर बाकायदा आग बुझाने का बाकायदा मशीन देखी है। تو چیزیں رکھی ہوئی تھی, میں نے تصویر کھینچ کر کے بھیجی تھی. میں نے کہا یار دیکھے کتنا مطلب کہ انہوں نے ہینڈسم قسم کا ارینجمنٹ رکھا ہوا ہے کہ شاید ایسا لگتا ہے کہ عام آدمی بھی آگ بجھانے میں کوشش کر سکتا ہے. تو اپنے گھر میں یا اپنے باہر کوریڈور میں گیٹ کے باہر ایسے آگ بجھانے کے آلات نصب کر لیے جائیں کہ اللہ نہ کرے گھر کے اندر, کیونکہ بلڈنگ میں آگ لے کے ضرور نہیں ہے, کسی کے فلیٹ میں آگ لگ سکتی ہے. یہاں فیدان مدینہ میں نیچے میلاد ہال میں ہم جہاں امیل سنت خصوصی مدنی مذاکرے ہوا کرتے ہیں, تو شاید آپ نے وہ جگہ دیکھی ہوگی مدنی چینل پر, تو وہاں پر امیل سنت مدنی مذاکرہ فرما رہے تھے اور کراؤڈ تھا, میں بھی وہاں حاضر تھا. اچانک پنکھے کے اندر شارٹ سرکٹ ہوا, پنکھا چل رہا تھا, پنکھے میں شارٹ سرکٹ ہوا, دھواں ہوا اور ہلکی سی آگ نظر آئی. فوراً ہمارا وہ فائر فائٹر ہے, ہم نے یہاں فائر فائٹر اپنے رکھے ہوئے ہیں آگ بجھانے کے ماہرین, تو ہم نے یہاں پر ڈپیوٹ کیا ہوا ہے کہ آپ یہیں رہیں, ایمرجنسی نہ آئے اللہ کرے کبھی بھی نہ آئے. سرحدوں پر فوج ہوتی ہے, ہر روز تو جنگ نہیں ہوتی لیکن رکھی جاتی ہے اور ہونا چاہیے. تو فائر فائٹر تھے ہمارے, وہ فوراً گئے اور آگ بجھانے کا وہ جو اسپرے ہوتا ہے وہ لے کر آئے, اور اس دو دفعہ انہوں نے اسپرے کیا جو اس میں سے مواد نکلتا ہے کیمیکل, اور ختم, فائر آگ بجھ گئی. اب اللہ نہ کرے, اللہ نہ کرے اگر ایسی کوئی ارینجمنٹ نہ ہو اور یہ آگ بھر کے, تو یہ جو سینکڑوں لوگ یا ہزاروں لوگ بیٹھے ہوں یہ تو دوڑنے میں ایک دوسرے کو کچل دیں گے. تو ارینجمنٹ ہونا چاہیے. فیدان مدینہ میں بھی ہم نے ایگزٹ وے رکھے ہوئے ہیں, ایمرجنسی ایگزٹ وے رکھے ہوئے ہیں کہ کہاں ہیں. باقاعدہ ہم نے اپنی جامعت المدینہ جہاں ہمارا درس نظامی ہوتا ہے, عالم کورس کروایا تھا وہاں, باقاعدہ ہم نے یہ ٹریننگ بھی کروائی ہیں کسی حد تک, جتنی کروا سکتے کروائیے کہ اللہ نہ کرے ایمرجنسی میں کیا کریں گے, چابیاں کہاں ہوں گی, تالے کھولیں گے کیسے, وغیرہ وغیرہ اپنے طور پر کوشش کی. تو آپ اپنے گھر میں بھی یہ کوشش کر کے رکھیں کہ اللہ نہ کرے کوئی ایسا چیز ہوتی ہے تو ایمرجنسی کیسے, سب سے پہلے یہی ہے کہ آپ نکلیں گے کیسے. اچھا بعضوں کا لاک ہی نہیں کھل رہا ہوتا لوگوں سے, میں نے دیکھا ہے کہ دروازے کا لاک ہی نہیں کھل رہا, لاک اتنا ٹائٹ ہے, یا لاک کا ایسا عجیب و غریب نظام ہے کہ وہ زور لگاؤ لاک ہی نہیں کھلے گا, یا اچھا تالا لگا کر آپ سوئیں تو چابی رکھ کر کھو گئے. اب خدا نہ خاصہ ایسی صورت حال میں آپ گھر سے خود کیسے نکلیں گے, بچوں کو کیسے نکالیں گے, کچھ ایمرجنسی میں کیا کریں گے اللہ نہ کرے. تو یہ چند چیزیں میں نے آپ کو عرض کرنے کی کوشش کی ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. خشک سالی, اس طرف میں آپ کو لے کے جاؤں گا, لیکن اس سے پہلے آپ کو ایک بچت کے تعلق سے ایک ڈاکیومنٹری دکھاتا ہوں, کیونکہ اس وقت بجلی کی کمی اور پھر بجلی کا مہنگا ہونا, یہ دونوں بہت بڑے پرابلم اس وقت ہیں جسے اس وقت قوم فیس کر رہی ہے, ڈیفینیٹلی فیس کر رہی ہے. پھر اس تعلق سے انشاءاللہ میں آپ کو کچھ مشورے بھی دوں گا. آئیے پہلے اس کی کچھ رپورٹ دیکھتے ہیں.
بجلی کی بچت کیسے کی جائے, ان سات چیزوں کا خیال رکھیں. دنیا بھر میں توانائی کی قیمت میں اضافہ ہو رہا ہے, ہر کوئی یہ سوچتا ہے کہ اس ماہ بجلی کا بل کتنا آئے گا, مگر کچھ اصول اپنا کر اس میں کمی لائی جا سکتی ہے. بجلی سے چلنے والی اشیاء کو استعمال کرنے کے بعد مکمل بند کر دیں, انہیں اسٹینڈ بائی پر نہیں رکھیں, مثلا کمپیوٹر, ٹی وی وغیرہ. آج کل مارکیٹ میں کم توانائی سے چلنے والے آلات دستیاب ہیں, انہیں استعمال کریں, جیسے ایل ای ڈی بلب وغیرہ. ایئر کنڈیشن کا استعمال کم کریں, غیر ضروری ٹھنڈک پر نہ چلائیں, بلکہ ایسے ٹیمپریچر پر چلائیں کہ آپ افادیت بھی حاصل کر سکیں اور بجلی کی بچت بھی ہو. معیاری سامان اور تاروں کا استعمال کریں, اس سے آپ کے آلات بھی لمبے عرصے چلیں گے اور بجلی کی بچت بھی ہوگی. متبادل طریقوں کا استعمال کریں, مثلا ضروری نہیں کہ ہر بار کھانا مائکرو ویو میں ہی گرم کیا جائے, یہ بجلی کی کھپت زیادہ کرتا ہے. اپنے میٹر کی ریڈنگ کرتے رہیں تاکہ آپ کو اندازہ ہو کہ آپ کتنی بجلی کی کھپت کر رہے ہیں اور اسے کہاں پر کم کیا جا سکتا ہے. گھریلو پیمانے پر قدرتی توانائی کا استعمال کریں, جیسے سولر پینل, جس سے روزمرہ استعمال کی اشیاء, پنکھے اور بلب وغیرہ چل سکیں.
یہاں پروگرام شروع ہونے سے پہلے میں ایک بجلی سپلائی کرنے والے جو ادارے ہیں ان کے ایک ذمہ دار سے میں نے ٹیلی فون پر بات چیت کی, اور اچھے ذمہ دار ہیں, وہاں کے اتھارٹی بھی ان کے پاس. تو میں ان سے اس موضوع پر مشورہ کر رہا تھا کہ میں کچھ مشورے دینا چاہتا ہوں اپنے ناظرین کو بجلی کی بچت کے تعلق سے. تو وہ سارے مشورے میں ان کے ساتھ شیئر کر رہا تھا کہ میں ویسا نہ ہو کہ میں آپ کو مشورہ دے دوں اور رونگ نمبر لگ جائے. تو ماہرین سے مشورہ کر کے کام کرنے میں ہمیں فائدہ حاصل ہوتا ہے. چند چیزیں آپ نے ابھی دیکھ لی ہیں. اچھا آپ کو یہ علم ہونا چاہیے کہ جو ٹیرف ریٹ کہلاتا ہے جو ہمارے یہاں, کہ کن کن ٹائمنگس کے اندر یونٹ کی چارجز زیادہ ہو جاتے ہیں, پک ٹائم بھی آپ اس کو کہہ سکتے ہیں, آف پک ٹائم بھی اس کو کہہ سکتے ہیں. اس وقت پاکستان کی اگر میں بات کروں تو 6 اور 10 کے درمیان, یعنی شام 6 سے لے کر رات 10 کے درمیان کا جو ٹائم ہے, یہ ایسا پیک ٹائم ہے کہ جس میں آپ کے ہمارے یونٹ کے جو ریٹ ہے وہ بڑھ جاتے ہیں. اس دوران اگر زیادہ یونٹ گرے گا تو آپ کا جو بجلی کا بل ہے وہ زیادہ آتا ہے. اب کریں کیا؟ دیکھیں آپ اور میں کیا کریں, یہ دیکھیں, یہ بہت سمپل سی بات, تبصرے باتیں. میرا مشورہ یہ ہے کہ اس پر مطلب سم ٹائم آپ اپنا وقت ضائع کرتے ہیں, سم ٹائم عمومی طور پر. اب بجلی کا بل آپ نے میں نہیں بھرنا ہے, کسی اور نے بھرنا نہیں ہے. ہم لاکھ پورا مہینہ کر کریں, یونٹ نے ہمارے چلانے پر بھی ایک یونٹ کم نہیں دینا. وہ چلانے پر زیادہ گرمی ہوگی, زیادہ گرمی ہوگی زیادہ پنکھا چلے گا, زیادہ یونٹ گرے گا, یہ ٹینشن ہو جائے گا. اب آپ نے کرنا کیا, ذرا تسلی کے ساتھ میری بات سنیں. چند چیزیں تو ابھی آپ نے سن لی جو بھی بیان ہوا. یہ 6 اور 10 کے درمیان میں زیادہ آپ کو زور دے رہا ہوں, ادر وائز پورے دن کے لیے ہول ڈے فل ڈے آپ ان تمام تر چیزوں کو ایز پر صورتحال کے مطابق امپلیمنٹ کرنے کی کوشش کریں. بٹ اسپیشلی ایک ایسا ٹائم کہ جہاں پر آپ کا یونٹ زیادہ مہنگا ہو جاتا ہے, وہ شام 6 سے رات 10 کے درمیان. نمبر 1, اس دوران میرا مشورہ, یہ جو سب جو کچھ کہوں گا میں مشورے دے رہا ہوں آپ کو, ٹھیک ہے, آپ اپنی صورتحال کے مطابق فیصلہ کیجئے گا. جو آپ گھر میں ہیں یا کہیں بھی ہیں, دفتر میں ہیں, جہاں بھی ہیں آپ. نمبر 1, میرا مشورہ ہے کہ 6 اور 10 کے درمیان اے سی کا استعمال بالکل نہ کریں. یہ سونے کا ٹائم بھی نہیں ہے, آفس ٹائم بھی ختم ہو گیا آلموسٹ. تو 6 اور 10 کے درمیان آپ بجلی کا استعمال میں یہ کب پہلے کریں کہ اے سی بالکل یوز نہ کریں, یہ پہلا مشورہ. تو جب کہیں اے سی یوز کرنا ہے پورے دن میں بھی تو اس کو 26 میکسیمم ٹیمپریچر پر چلائیں. وہ آپ کو مطلب ماحول بنا دے گا کہ آپ کو گرمی نہیں ہوگی, ورنہ یہاں تو تھوڑی وہ ٹھنڈی لے لیں گے لیکن جب بل کی گرمی آئے گی نا تو وہ پسینے ویسے ہی چھوڑا دے گی. آؤ اب کیا کریں, تو ہن کچھ نہیں ہوتا, اب اے سی چل گیا حضور. تو اب یہ کہ آپ پہلے تو اس ٹائم پر اے سی نہ چلائیں. اچھا اب فیملی کو چاہیے کہ 6 اور 10 کے درمیان مختلف کمروں میں بیٹھنے کے بجائے کسی ایک جگہ بیٹھ لے, کامن میں بیٹھ جائیں جیسے عموماً ہم کہتے ہیں. تو کمرے یا کسی کمرے میں بیٹھنا تو کسی ایک کمرے میں بیٹھ جائیں, کسی ایک ہال میں بیٹھ جائیں, مگر بے پردگی والا معاملہ نہ ہو. یہ ایک تو دوسری احتیاط میں نے عرض کی. تیسری احتیاط میں آپ کو یہ عرض کروں گا کہ اب یہ 6 اور 10 کے درمیان اسپیشلی میں اس ٹائم پہ کہہ رہا ہوں, ادر وائز پورے دن پر آپ کسی وقت بھی یہ آپ اصول بنا سکتے ہیں, مگر اسپیشلی 6 اور 10 کے درمیان آپ استری کا استعمال نہ کریں. آئرن پریس چوکوں کے کپڑے اس دوران نہ کریں. جب آپ استری کا استعمال کریں گے 6 اور 10 کے درمیان, ڈیفینیٹلی یہ آپ کا پاور زیادہ لے گا. 6 اور 10 کے درمیان مائکرو ویو کا استعمال نہ کریں. آپ کہیں گے ڈنر کا ٹائم ہے, ٹھیک ہے پھر بل کا بھی ٹائم آئے گا. میں جواب تو آپ کے پاس بھی ہوگا لیکن میں تو مشورے دے رہا ہوں آپ کو, کوئی اور آلٹرنیٹ یوز کر لیں. 6 اور 10 کے درمیان مائکرو ویو کا استعمال نہ کریں, مائکرو اوون کا استعمال نہ کریں. یہ ساری ٹھیک ٹھاک یہ پاور لیتی ہیں چیزیں جب یہ چلتی ہیں. تو ایک اور مشورہ میں آپ کو دوں گا, فار ایگزامپل آپ کے گھر میں بجلی چلی گئی, اس وقت کوئی آپ کے پاس ارینجمنٹ نہیں ہے, نہ آپ کے پاس جنریٹر ہے اور کوئی یو پی ایس ہے جس سے آپ کا فریج اور ڈی فریج چل سکے. 2 گھنٹے کا عموماً ہمارے یہاں بجلی کا اگر بریک ڈاؤن آتا ہے, لوڈ شیڈنگ آتی ہے, تو 2 گھنٹے 3 گھنٹے فریج ہمارے بند ہوتے نہیں ہوتے. کیا چیز خراب ہو جاتی ہے؟ نہیں ہوتا. گوشت خراب ہو گیا یا کھانا خراب ہو گیا؟ نہیں ہوتا. 1.5-2-3 گھنٹے کے اندر جب فریج ہمارا بند ہوتا ہے, ڈیپ فریزر بند ہوتا ہے, تو کوئی ایز سچ کوئی بڑی خرابی ہمارے سامان یا فریج میں رکھی ہوئی چیزوں میں نہیں آتی. اگر آپ 6 اور 10 کے درمیان اپنا ڈیپ فریزر اور فریج بند کر دیں گھنٹے کے لیے, 2 گھنٹے کے لیے 3 گھنٹے کے لیے, آپ کی جیسی صورتحال ہے تو اب یہ اتنی دیر تک آپ کے یہ جو یونٹ ہے نا یہ کم گریں گے, یہ کر سکتے ہیں. اچھا جو چارجر ہم بہت زیادہ, اچھا ہم چارجر لگا کر ہی رکھتے ہیں اور لائٹ جل رہی ہوتی ہے, یہ نکال دیں ساکٹ سے. پنکھوں کا کم استعمال, یعنی یہ کہتے ہیں ایک جگہ جمع ہو کر بیٹھ جائیں, بجلی کا وہ لائٹیں بھی کم جلیں گی. اچھا اگر پانی کوئی ایسی ہے کہ بھائی ضروری نہیں ہے کہ ایسے ٹائم پر ہی پانی کی موٹر چلانی, تو پانی کی موٹر اگر چلانی ہے پانی کھینچنے والی, और मतलब अंडरग्राउंड टैंक भरने के लिए या ऊपर की जो टैंक होता है वो भरने के लिए, तो उसके लिए ज़रूरी है कि आप शाम को मोटर चलाएं, 6 से 10 मोटर ना चलाएं आप, इसके अलावा किसी और टाइम में मोटर चलाएं। अब ये एक मैंने ओवरऑल आपके सामने मशवरतन चंद चीज़ें बयान की हैं कि ये वो चीज़ें जिस पर आप गौर कर सकते हैं कि हाँ ये वो टाइम है कि जिसमें ये रिश्ते इमरान ने 4-10 चीज़ें बयान की हैं, मगर ये 10-12 और चीज़ें जो हमारे आमने सामने रखी हुई हैं हम इसको ना यूटिलाइज़ करें। मैं आपको बताऊं कि आपकी बिजली की बिल में काफ़ी कमी आएगी। अच्छा, अब मैं जैसे सोलर का भी आपको इन्होंने मशवरा दिया, आपने रिपोर्ट के अंदर देखा, तो मैंने सोलर पर भी एक बातचीत की कि सोलर का क्या करना चाहिए। देखिए, सोलर ये एक कुदरती तौर पर एनर्जी लेकर आपको बिजली सप्लाई करता है, यानी सूरज की रोशनी से ये पावर लेता है और आपके घर में ये बिजली सप्लाई कर रहा होता है। सोलर का पैनल शीटें आती हैं जिसका आपने तस्वीर भी अभी स्क्रीन पर देखी थी। तो 1 किलोवाट का अगर आप सोलर लगाते हैं, 1 किलोवाट ये बिजली की एक टर्म है, इसकी एक अपनी इस्तेला चलती है पावर की। तो मैंने जो मालूमात ली, देखिए मेरी मालूमात सही या गलत हो सकती है, लिहाजा आप किसी तजर्बेकार आदमी से मेरी दी हुई मालूमात को क्रॉस चेक करके जो दुरुस्त हो उस पर अमल कीजिएगा। मैं बात सिर्फ आपकी मतलब यूँ समझे कि अवेयरनेस के लिए, मालूमात के लिए, थोड़ा सा जगाने के लिए, चौकन्ना करने के लिए या कुछ 2-4 रास्ते बताने के लिए मैं बात कर रहा हूँ। मैं भी किसी से मालूमात लेकर ही आपको मालूमात दे रहा हूँ, मेरी मालूमात आने में भी मुझसे मिस्टेक हो सकती है, लेकिन इंशाल्लाह उम्मीद है कि आस पास में ही अल्लाह ने चाहा तो मालूमात मेरी रहेगी। तो मिसाल के तौर पर जिसके घर में एसी नहीं है, अगर वो चाहे तो 1 किलोवाट का, अगर उसके पास छत है, क्योंकि इसके लिए छत ज़रूरी है कि उसके सूरज की रोशनी पड़नी चाहिए, तो 80 गज के 120 गज के छोटे बड़े मकानात हमारे यहाँ लोग रहते हैं, बहुत सारे घरों में इस तरह के घर बने हुए दुनिया भर में कि जहाँ पर ये सोलर लग सकता है और लगा लेना चाहिए सोलर। तो 1 किलोवाट का सोलर अगर आप लेते हैं तो शायद 1,25,000, 1,30,000, यानी 1,00,000 और 1,25,000-30,000 के दरमियान शायद आपको ये सोलर की कॉस्ट पड़ेगी। अच्छा, अब ये होगा क्या जब सोलर की कॉस्ट पड़ेगी, तो इससे शायद हो सकता है कि आपकी 3 से 3,500 रुपये की माहाना बिजली की बचत एक्सपेक्टेड है। अच्छा, ये जो सोलर आप पैनल जिसको मैं कह रहा हूँ, इसकी जो मैंने मालूमात ली है, ये 3 साल में आपकी जो बिजली की जो बचत होगी, तो 3 साल में आपकी सोलर की पेमेंट निकल आती है। अब ये जैसा बिजली का बिल, मैं एक जनरल नॉलेज की बात कर रहा हूँ कि अगर अगर के साथ बात कर लेता हूँ ताकि कोई इम्कान ना रहे, अगर 3 साल में आपके पास सोलर की पेमेंट निकल आती है तो ये सोलर की अगर अच्छा उम्दा और अच्छे लोगों से मशवरा कर कर एक बेहतरीन सोलर पैनल अगर आप लगा लेते हैं तो शायद ये आपको 10, 12, 15 साल हो सकता है कि चले, मुझे तो इन्होंने 10 से 15 साल का कहा है कि ये सोलर अच्छा चल जाता है, तो 3 से 4 साल भी हो सकते हैं आपकी सोलर की पेमेंट निकल आती है तो बाकी आपका ये सोलर आपकी बिजली को लेकर चलेगा। लेकिन 1 किलोवाट का सोलर पैनल ये अमूमन उस घर को किफ़ायत करेगा जिसमें एसी नहीं है। अगर एक एसी भी अगर आपके घर में लगा हुआ एयर कंडीशन, तो शायद आपको 3 से 4 किलोवाट का एक सोलर पैनल लगाना पड़ेगा जिसकी कॉस्ट शायद 4 से 5 लाख रुपए की पड़ेगी। तो यूँ समझिए कि आप माहाना बिल पेमेंट जो कर रहे हैं तो आपने एक साथ गोया कि इतने 2-4 सालों का बिल पेमेंट कर दिया, आपने सोलर पैनल खरीद लिया, अब सोलर पैनल से आप अपनी बिजली पैदा कर रहे हैं जो सूरज की रोशनी से आ रही होती है, और वो 2-4 सालों में शायद हो सकता है कि आपको वो सोलर आपकी बिजली वो सोलर की पेमेंट निकल आए, क्योंकि अब उस दौरान आपको इतना यूनिट आपका बचेगा, इतना यूनिट बचेगा तो इतनी कीमत बचेगी, इतनी कीमत बचेगी तो इतने सालों में हो सकता है कि आपका ये हो जाए। ये मैंने मालूमात की बात की और मैंने अपने जान पहचान वालों को देखा है कि जिन्होंने सोलर लगाए हुए हैं। मैं सोलर मेरी प्लानिंग का अभी अभी हिस्सा है और आज की इन्फॉर्मेशन लेने के बाद मैं भी सोलर के मामले में थोड़ा सीरियस हुआ हूँ। ये टू बी फ्रेंक मैं अपनी पर्सनल बात आपसे शेयर कर रहा हूँ यार, इतनी तो बात होकर जब आप बयान करते हो तो आपके अंदर अमल का जज्बा पैदा हो जाता है कि नहीं यार अपने को भी ये करना चाहिए। तो ये अच्छी बचत है और मैंने ये पावर सप्लाई करने वालों से मालूम आती तो उन्होंने तो बाकायदा रिकमेंड किया कि हम तो रिकमेंड करते हैं कि आप सोलर लगाएं, پھر کچھ پاور سپلائی کرنے والے اداروں کے ساتھ سولر لگانے والوں کو انڈرسٹینڈنگ بھی کوئی سی ہو جاتی ہے کہ بجلی کے یونٹ وغیرہ. آئی ڈونٹ نو, یہ میرا بہت زیادہ ڈیٹیل نہیں ہے میرے پاس, لیکن میری تمام تر انفارمیشن جو میں نے آپ کو دیا اس کو کافی مت سمجھیے گا, ٹھیک ہے؟ اس پہ کمی بیشی کم زیادہ پلس مائنس ہونے کا پورا چانس موجود ہے. میرا کوئی سولر کا بزنس نہیں ہے, میری سی کوئی مطلب میرا کوئی ایسا نہیں ہے کہ میں کوئی آپ کو کوئی سراغ دے رہا ہوں. مجھے ایک اچھا خیر خواہی کا والا ایک وہ ملا مشورہ, تو میں نے آپ تک پہنچانے کی کوشش کی ہے. آپ ایک اچھے ایماندار دیانتدار اور تجربے کار شخص سے اس معاملے میں ضرور مشورہ کریں جنہوں نے اپنے یہاں یہ سارا ارینجمنٹ کیا ہوا ہے. تو انشاءاللہ امید ہے کہ آپ کو یہ چیزیں فائدہ دیں گی انشاءاللہ عز و جل. تو جو تھوڑی بہت نالج جو میں نے حاصل کی تھی وہ میں نے ابھی آپ کو بتا دی ہے. کوشش کریں کہ آپ کے جو یونٹ ہیں یہ زیادہ نہ جائیں, کم سے کم یونٹ کے اندر گزار. اگر 700-800 سے اوپر آپ کے مانا یونٹ چلے جائیں گے اور 1000 تک یونٹ آپ کا چلا جائے گا تو آپ کا بجلی کا بل بہت زیادہ آنے کی مطلب وہ ہے کہ بجلی کا بل زیادہ ہو جائے گا. تو جتنا کم سے کم ہو سکے اپنی یونٹ چلائیں, اس لیے میٹر ریڈنگ کو ضرور دیکھیں. آپس میں گفتگو کرتے رہے تھے یار کیسے گھر چلائیں. ڈیفینیٹلی جب ایسے حالات ہوں گے تو آپ کو اپنے کچن کو دیکھنا پڑے گا یار کچن میں کون کون سی ایسی چیزیں جو ایکسس ہیں جن کے بغیر گھر چل سکتا تھا, جن کے بغیر میرا کچن چل سکتا تھا. کہ یار یہ نہ بھی ہو تبھی چل جائے گا, یہ ڈبے یہ پاؤڈر یہ نہ چیز نہ ہو, یہ ساری مطلب وغیرہ وغیرہ نہ لاؤں, میں نام نہیں لینا چاہتا, یہ نہ لاؤں تو یار نو پرابلم مطلب گھر چل جائے گا, اتنا بڑا ایشو نہیں ہے. باتھ روم میں دیکھیں یار یہ دو چار چیزیں اگر نہیں لائیں گے تو یار گزارا ہو جائے گا. پہلے بھی جب یہ نہیں تھی تب بھی تو مطلب سب نانا دھونا چلتا ہی تھا, کھانا پینا چلتا ہی تھا. تو یوں بہت ساری ایسی چیزیں آپ گھر کی یوز آپ دیکھیں. ایک بار بیٹھ جائیں, میں تمام فیملی ممبر سے عرض کرتا ہوں بیٹھ جائیں اور بیٹھ کر غور کریں کہ کیا ہم کر سکتے ہیں کیا نہیں کر سکتے. غذاؤں پر غور کر لیں کہ بعض اوقات تو کچھ غذائیں ایسی ہیں کہ جن پر واقعی اگر تھوڑی سی روک لگا دی جائے تو وزن بھی صحیح ہو جائے گا, صحت بھی اچھی ہو سکتی ہے اور بہت کچھ مطلب کہ چیزیں کور کی جا سکتی ہیں. تو اپنے بجلی, اپنے کچن, اپنے باتھ روم اور اسی طرح اپنی کلوتھنگ یا جو بھی اپنی باہر سے آنا جانا وغیرہ جو بھی ہوتا ہے ان تمام تر چیزوں کو دیکھیں. مہنگائی کا محض رونا مہنگائی کو کم نہیں کرے گا اور ہمیں کوئی پرسکون زندگی کی طرف نہیں لے جائے گا. ہمیں اپنے روٹین میں, اپنی عادتوں میں, اپنے مزاج میں کچھ چینجز لانی پڑے گی. دنیا لا رہی ہے, آپ اگر لائیں گے تو آپ کو دنیا کے پہلے آدمی نہیں ہوں گے. وہ کو بہت بڑا کارنامہ بھی ہم انجام نہیں دیں گے, ویری سوری ٹو سے. دنیا کر رہی ہے, غور کر رہی ہے, سوچ رہی ہے یار کیا کریں, کیونکہ مہنگائی آج اتنی ہے کل شاید بڑھے, اس کا بھی چانس ہے, نہ بڑھے اس کا بھی چانس ہے. لیکن زیادہ تر ہم نے دیکھا ہے کہ جب ایک چیزیں بڑھ جاتی ہیں تو پھر دوبارہ اس کو کم اتنی ایزیلی ہوتی نہیں ہے. وہ بڑھ گیا بڑھ گیا, یہ سمجھو کہ یہ بڑھ گیا. اب ایسا نہیں ہے کہ پیٹرول کم ہو جائے گا تو بہت ساری چیزیں کم ہو جائیں گی. مجھے ایسا چانس لگتا ہے شاید ایسا نہ ہو اور ہوتا نہیں ہے عمومی طور پر. اب جس کو اللہ اب اللہ کی رحمت ہوگی وہ انشاءاللہ اس معاملے میں نرمی اور خیر خواہی کا جذبہ دکھا دے گا. تو بجلی کے تعلق سے میں نے چند چیزیں آپ کے ساتھ شیئر کی ہیں, اگر غور کریں گے تو انشاءاللہ امید ہے کہ آپ کو اور بھی بہت ساری چیزیں نظر آئیں گی جس سے آپ اپنے بجٹ کو ریڈیوس کر کے, اس کو مینٹین کر کے, اس کو مینیج کر کے آپ اپنی اس موجودہ آمدنی میں اس طرح گھر چلا سکتے ہیں کہ آپ انشاءاللہ پرسکون رہیں, بیمار ہونے سے بچیں. ایک تو قدرتی طور پر بندہ کچھ نہ کوئی بیماری آ جاتی ہے, بیماری رحمت بھی ہوتی ہے, لیکن ایسی غذائیں نہ کھائیں جس سے آپ بیمار ہو سکتے ہیں. بعضوں کو کولڈ ڈرنک نہیں چلتا, بعضوں کو کچھ آئٹمس کھانے پینے کی نہیں چلتی, سگریٹ کتنوں کو نہیں چل, سگریٹ تو ویسے ہی نہیں چلنی چاہیے, صحت کو برباد کر دیتی ہے. وہ پان گٹکے کھا رہے ہوتے ہیں, پتہ نہیں کیا کیا عادتیں انہوں نے پالی ہوئی ہوتی ہیں, فاسٹ فوڈ, جنک فوڈ, طرح طرح کی چیزیں انہوں نے لے کر رکھی ہوئی ہوتی ہیں, مطلب عادت بنائی ہوئی ہوتی ہے جس سے ان کی بیماریاں بڑھتی ہیں. پھر اللہ نہ کرے ٹیسٹ. حال ہی میں نے ایک پیشنٹ کے بارے میں مجھے پتہ چلا تھا, تھوڑے بہت ٹیسٹ ہوئے پیارے اسلام بھائیو, چند گھنٹوں کا ہاسپٹل کا ان کا وزٹ ہوا, چھوٹے موٹے کچھ ٹیسٹ ہوئے, 20-25 ہزار روپئے نکل گئے ان کے, 20-25 ہزار روپئے نکل گئے. کسی ایک اور پیشنٹ کا پتہ چلا, چند گھنٹوں میں اس پیشنٹ کی کوئی چھوٹی موٹی ٹریٹمنٹ تھی 12-15 ہزار روپئے یوں نکل گئے, چھوٹی موٹی چیزوں پہ 12-15-20 ہزار. یعنی یہ وہ ایڈمٹ نہیں ہے ابھی ہاسپٹل میں, अभी पेशेंट हॉस्पिटल में एडमिट नहीं हुआ, जस्ट एक बीमारी हुई, परेशानी हुई, हॉस्पिटल ले गए, इमरजेंसी वार्ड में गए, दो चार टेस्ट हुए, एक दो ड्रिपें लगेंगी, रिपोर्ट आ गई, जनाब नॉर्मल है, ओके। फिर क्या हुआ, 20,000 रुपये, अब बंदा ही नॉर्मल ला रहा, हाँ अब नॉर्मल कहाँ से रहे, 20-25,000 तो निकल गए मेरे। तो यूँ जो मैंने कहा ना कि अपने आप को ज़हनी दबाव से, डिप्रेशन से, परेशानी से, चिड़चिड़ेपन से और इस तरह की चीज़ों से बचाएं, तवक्कुल इख्तियार करें, अपने रब पर भरोसा करें, अपने रब की रज़ा पर राज़ी रहने के, अल्लाह करे कि हमें आदत नसीब हो जाए, और अपने मिजाज को नरमी की तरफ लाएं, हर बात पर मतलब कि वो एग्रेशन ना दिखाएं, हर बात पर चिड़चिड़ापन ना दिखाएं, और अपनी सेहत का ख्याल रखें, ऐसी चीज़ें ना खाएं जिससे आपको ब्लड प्रेशर हो जाए, कोलेस्ट्रॉल हो जाए, अल्लाह ना करे कोई और ऐसे अल्लाह ना करे बीमारी हो जाए, और दीगर एहतियातें भी करें ताकि ये ना हो कि अल्लाह ना करे कोई इलाज की वजह से आपकी सारी ज़िंदगी डिस्टर्ब हो जाए और बहुत बड़ा ख़र्चा आजकल इलाज पर आ रहा है, आपको पता है, मेडिसिन पर, टेस्ट पर, रिपोर्ट पर, डॉक्टर विजिट पर, उफ बहुत ज़्यादा खर्चा आ रहा है। और मतलब बाद अवकात जैसे कि ज़हनी तौर पर लोगों अपने वो परेशान हो जाते, ये भी एक अजीब वो गरीब चलाया वो मतलब कि वो ज़हनी सुकून हासिल करने के लिए जनाब डॉक्टर के पास जाते हैं, जैसे साइट्रिस्ट जो डॉक्टर कहलाते हैं, माहिर नफ्सियात, इनमें कई अकवाओं के से डॉक्टर मिलेंगे, एक एक विजिट के 8-10-12 हज़ार रुपये ले लेते हैं, घंटा डेढ़ घंटे का इनका होता है, कोई पौना घंटे घंटे का, और उस पर ये आपकी काउंसलिंग करेंगे, और काउंसलिंग करेंगे तो आपको लगे सुकून हो गया। मैं आपको फ्री का इलाज बताऊं, दावत इस्लामी का हफ्ता बार इज्तिमा में आ जाया करें जी, आप आकर देखें, आपको ज़हनी सुकून ना मिले तो कहिएगा, जब बयान सुनेंगे अल्लाह अल्लाह की ज़रबे लगाएंगे, दुआ मांगेंगे, आशिका रसूल बैठेंगे, मदनी मुजाकरे में शिरकत करेंगे, आप मदनी चैनल देखें इंशाल्लाह, आपको अल्लाह ने ज़्यादा ज़हनी सुकून मिलेगा, आप ये बहुत सारी परेशानियों से अल्लाह ने चाह तो बच भी जाएंगे और सुकून भी नसीब होगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। खुश्क साली ये कि इसके ताल्लुक से भी बड़ी ज़बरदस्त रिपोर्ट मैंने देखी है, डराने वाली भी रिपोर्ट है, ये सच्ची बात तो ये है, डर भी लगता है, आइए देखते हैं क्या है।
2050 तक खुश्क साली से दुनिया की 75% आबादी मुतासिर हो सकती है। रिपोर्ट वर्ल्ड मेट्रोलॉजिकल ऑर्गेनाइजेशन की रिपोर्ट में निकशाफ किया गया कि खुश्क साली से 2050 तक दुनिया की 75% से ज्यादा आबादी मुतासिर हो सकती है। रिपोर्ट में साइंसी नताइज और आलमी इदारों की रिपोर्टों से मुरतब करदा आदाद शुमार के मुताबिक आलमी सतह पर खुश्क साली का बढ़ता हुआ रुझान ग्लोबल वार्मिंग और आबी वसाइल के खत्म होने की वजह से है। दूसरी जानिब यूनिसेफ ने 2040 तक हर 4 में से एक बच्चे के कैदजदा इलाके में रहने का खदशा जाहिर किया है और इस सूरत हाल का सबसे ज्यादा सामना बर आजम अफ्रीका को है, जिनमें सोमालिया, जिम्बाब्वे, जबोती, मोरिटानिया और जुनूबी अफ्रीका को खुश्क साली से सबसे ज्यादा खतरा है। इसी तरह यूरोप को भी गुज़श्ता दिहाई खुश्क साली का सामना रहा। सन 1900 से 2019 के दरमियान खुश्क साली से मुतालिक वजूहात की वजह से मजमूई तौर पर 11.7 मिलियन अफराद हलाक हुए। वाज़ह रहे कि 17 जून को खुश्क साली से निमटने के लिए आलमी दिन मनाया गया। मुख्तलिफ ममालिक में इस हवाले से सेमिनार्स और प्रोग्राम्स का इनेकाद किया गया।
मैं इस वक्त पाकिस्तान में हूं और पाकिस्तान में भी कई शहरों में खुश्क साली, बारिश की कमी, अनाज की कमी का सिलसिला साल भर हम कुछ ना कुछ सुनते ही चले आते हैं। और भी कई ऐसे जगह हैं जहां मुसलमान खुश्क साली का शिकार हो जाते हैं, परेशान हो जाते हैं। एक रिपोर्ट मैं आपके साथ शेयर करता हूं। दुनिया की इस वक्त कुल आबादी तकरीबन 7.9 अरब कहलाती है, यानी उसे 8 अरब के आसपास दुनिया में टोटल आबादी कहलाती है। इस वक्त दुनिया में करीब 2 अरब इंसान भूख या गिजायती कमी का शिकार है, यानी 7-8 अरब में से 2 अरब ये गिजा की कमी का शिकार है, भूख का शिकार है। और जितनी खुराक की पैदावार है वो 11 अरब इंसानों के लिए काफ़ी है, यानी जो अगर दुनिया में इस वक्त तो पैदावार जो हो रही है अनाज की, खाने अजनास के ताल्लुक से, उसकी जो पैदावार है वो 11 अरब लोगों को काफ़ी है। 8 अरब के आसपास आबादी और 11 अरब के आसपास अनाज पूरा होने की वो प्रोडक्शन मौजूद है। 2050 में दुनिया की आबादी अंदाजे के मुताबिक 10 अरब पर मुश्तमिल हो सकती है। आज 8 है, 2050 तक शायद 2 अरब बढ़ सकती है, ये रिपोर्ट्स हैं, एक अंदाजे हैं। और अंदाजा है कि उस वक्त भूख और गिजाई किल्लत के शिकार अफराद की तादाद 4 अरब तक हो जाएगी, यानी इस वक्त 2 अरब है वो 4 अरब तक हो जाएगी। दुनिया में जितना रिस्क ज़ाया होता है, खाने पीने की चीज़ें जितनी ज़ाया की जाती हैं, वेस्टेज ऑफ फूड जिसको आप कहते हैं, وہ 3 ارب انسانوں کی سالانہ ضرورت کے برابر ہے. اتنا کھانا ضائع کیا جاتا ہے. دنیا میں ہر سال 1.3 ارب ٹن رسک ضائع ہوتا ہے جو کل غذائی پیداوار کا 33% ہے, 33% ہے. مزید سنیے, ضائع شدہ رسک کا اگر زمینی استعمال کے حساب سے جائزہ لیا جائے تو قریب 1.4 ارب ایکڑ پر اگتا ہے. ضائع شدہ رسک کی مالیت اگر دیکھی جائے, جو ایک اندازہ کیا گیا ہے, تو یہ تقریباً 1,000 ارب ڈالر سے زائد ہے, 1,000 ارب ڈالر سے زیادہ. ترقی یافتہ ممالک میں ہر شخص اوسطاً 100 کلو 100 کے جی رسک ہر سال ضائع کرتا ہے. یہ ایک رپورٹ ہے, میں رپورٹس دے رہا ہوں, کمی بیشی اور اوپر نیچے پلس مائنس کی ڈیفینیٹلی اس میں گنجائش موجود ہوتی ہے. ہر سال 31 لاکھ 31 لاکھ بچے بھوک کی وجہ سے ہلاک ہو جاتے ہیں. تو یہ جو رپورٹ ہے اس میں ہمیں نمبر ون, ہمیں سب سے پہلے رسک کو ضائع کرنے سے بچنا ہے. یہ جو ہمارے رسک کو ضائع کرنے کا جو رجحان ہے, اس سے اللہ تعالیٰ کرے گا ہم بچیں. اور وہ کیا وجوہات ہیں کہ جس کی وجہ سے بارشیں نہیں ہوتی؟ میں چاہوں گا کہ اس کو بھی ہم نے نوٹس کرنا چاہیے کہ بارشیں نہ ہونے کی کیا کیا وجوہات ہیں. انشاءاللہ ان وجوہات کو بھی اگر ہم غور سے پڑھیں گے, سنیں گے, تو اللہ نے چاہا تو اس کو بھی ہم بچانے میں کامیاب ہو جائیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. کچھ چیزیں میں آپ کے سامنے بیان کر رہا ہوں بارشوں کی کمی کی وجہ سے. حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہما بیان فرماتے ہیں, ایک روز رسول پاک ہمارے پاس تشریف لائے اور ارشاد فرمایا, جو قوم اپنے اموال کی زکوٰۃ نہیں دیتی اللہ پاک ان سے بارش روک لیتا ہے, اور اگر جانور نہ ہوتے تو کبھی بارش نہ ہوتی, زکوٰۃ نہ دینے کی وجہ سے. اب دنیا میں کتنے لوگ زکوٰۃ پوری دیتے ہیں, یہ اس سے زیادہ میں تبصرہ کیا کروں, پچھلے دن اس پر کافی باتیں ہوئی ہیں. اللہ ہمیں پوری زکوٰۃ ادا کرنے کی توفیق عطا فرمائے. سفیان ثوری رحمۃ اللہ تعالی علیہ کہتے ہیں, بنی اسرائیل 7 برس قحط میں مبتلا رہے, یہاں تک کہ مردوں اور بچوں کو کھانے لگے. ہمیشہ پہاڑوں میں نکل جاتے اور عاجزی اور تضرع کے ساتھ دعا مانگتے اور روتے, مگر رحمت الہی ان کے حال پر اصلا توجہ نہ فرماتی, یہاں تک کہ ان کے پیغمبر علیہ السلام پر وحی آئی, اگر تم میری طرف اس قدر چلو کہ تمہارے گھٹنے گھس جائیں اور تمہارے ہاتھ آسمان کو لگ جائیں اور تمہاری زبانیں دعا کرتے کرتے گونگی ہو جائیں, جب بھی میں تمہیں سے کسی دعا مانگنے والے کی دعا قبول نہ کروں اور کسی رونے والے پر رحم نہ فرماؤں جب تک مظلوموں کو ان کے حقوق واپس نہ کر دیں. پس بنی اسرائیل نے مظلوموں کو ان کے حق واپس کیے, اسی روز نی برسا یعنی بارش ہوئی. یعنی مظلوم کے حق جہاں تلف کیے جاتے ہوں, کھائے جاتے ہوں, ظلم جہاں بڑھ جاتا ہو نا, وہاں بارشیں رک جایا کرتی ہیں. اب اس پر پورا بیان ہو سکتا ہے پیارے اسلام بھائیوں, مظلوموں کا حق کھانے کے تعلق سے. اللہ پاک ہمارے حال پر رحم فرمائے, اور ہمیں اللہ پاک برکتیں کھانے پینے میں بھی عطا فرمائے. ہماری جہاں بارشیں رک جاتی ہیں, اللہ وہ بارشیں بھی عطا کرے, اور ہمیں گناہوں سے اللہ تعالیٰ بچنے کی توفیق عطا فرمائے. اس میں اگر ہم قرآن کریم کی آیت نمبر 41 سورہ روم پارہ 21 میں ہے کہ خشکی اور تری میں فساد ظاہر ہو گیا ان برائیوں کی وجہ سے جو لوگوں کے ہاتھوں نے کمائی, تاکہ اللہ انہیں ان کے بعض کاموں کا مزہ چکھائے تاکہ وہ باز آ جائیں. اب اس آیت کریمہ میں بتایا گیا ہے کہ قحط سالی, بارش نہ ہونا, پیداوار کی قلت, تجارت کا نقصان, بے برکتی, طرح طرح کی بیماریاں, سمندری طوفان اور مختلف آزمائشیں گناہوں کی وجہ سے آتی ہیں. بل اللہ پاک کے آخری نبی صلی اللہ علیہ وسلم نے فرمایا, بے شک بندہ گناہ کے باعث رزق سے محروم کر دیا جاتا ہے. تو اب گناہ چھوڑنے, ہمیں نمازیں پڑھنی ہے پابندی کے ساتھ, اللہ پاک کو راضی کرنا ہے, وہی رزاق ہے, وہی رزق دینے والا ہے, اور تنگ دستی بھی وہی دور فرمائے گا, رزق بھی وہی برکت دے گا. اب نماز قضا کرے, گالیاں دے, غیبتیں کرے, چگلیاں کرے, ظلم کرے, رشوتیں کھائے, رشوتوں کا لین دین کرے, سود کھائے, حرام روزیاں کمائے اور طرح طرح کے ظلم و زیادتی کرے، گانے باجے، فلمیں، ڈرامے، موسیقی، بے پردگی، بے شرمی، بے حیائی، طرح طرح کے گناہوں میں مبتلا ہو اور کہے کہ میرا رزق، تو دوبارہ سنیے پیارے آقا صلی اللہ علیہ وسلم نے کیا فرمایا، بے شک بندہ گناہ کے بعد رزق سے محروم کر دیا جاتا ہے۔ سمپل سی بات ہے، اللہ ہم سب کو بچنے کی توفیق عطا فرمائے۔ اور بھی ظاہر باتیں چیزیں، لیکن میری مجھے قرآن بھی کلوز کرنا ہے۔ آخر میں پیارے اسلام بھائیو، ایک بات بیان کرتا ہوں رزق میں برکت کے تعلق سے۔ ایک صحابی رضی اللہ تعالیٰ عنہ پیارے آقا صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضر ہوئے اور عرض کی، دنیا نے مجھ سے پیٹھ پھیر لی۔ فرمایا، کیا وہ تسبیح تمہیں یاد نہیں جو تسبیح ہے، تسبیح ملائکہ کی اور جس کی برکت سے روزی دی جاتی ہے، یعنی فرشتوں کی تسبیح ہے اور جس پہ روزی دی جاتی ہے۔ دنیا آئے گی تیرے پاس ذلیل و خوار ہو کر، وہ کیا ہے، طلوع فجر کے ساتھ 100 بار کہا کر، یعنی فجر کا وقت جب طلوع ہو، یعنی فجر کا وقت جب شروع ہوتا ہے تو 100 بار یہ کہنا ہے، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم وبحمدہ، استغفر اللہ، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم وبحمدہ، استغفر اللہ۔ آپ بھی کہہ لیں، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم وبحمدہ، استغفر اللہ، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم وبحمدہ، استغفر اللہ۔ مشکل نہیں ہے، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم وبحمدہ، استغفر اللہ۔ ان صحابی کو 7 دن گزرے تھے کہ خدمت اقدس میں حاضر ہوئے، بارگاہ رسالت میں حاضر ہوئے اور عرض کی، حضور دنیا میرے پاس اس کثرت سے آئی، میں حیران ہو کہاں اٹھاؤں کہاں رکھوں۔ یہ ماشاءاللہ بہت خوبصورت بات یہاں پر بیان کی گئی، جو بھی میں نے آپ کے ساتھ شیئر کی ہے۔ اللہ پاک عمل کرنے کی ہمیں توفیق عطا فرمائے۔ اس طرح حکیم الامت مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالی علیہ میرات المناجی جلد 6 پیج نمبر 9 پر تحریر فرماتے ہیں، بعض بزرگوں کو دیکھا گیا ہے کہ اول دن میں، ابتدائی دن میں جب پہلی بار گھر میں ہوتے تو بسم اللہ اور قل ہو اللہ پڑھ لیتے، کہ اس سے گھر میں اتفاق بھی رہتا ہے اور رزق میں برکت بھی۔ شروع کے دن میں گھر میں ہی، جب گھر میں ہیں تو شروع میں یہ پڑھ لیں، بسم اللہ الرحمن الرحیم اور سورہ اخلاص قل ہو اللہ احد، پوری سورت پڑھ لیں انشاءاللہ عز و جل، یہ ابتدائی دن میں پڑھ لیں، شروع میں ہی گھر میں اتفاق بھی رہے گا، اللہ نے چاہ تو رزق میں برکت بھی آئے گی۔ اجازت دیجئے، اللہ پاک عمل کرنے کی توفیق عطا فرمائے، ہم سب کو گناہوں سے بچائے، ہمارے رزق میں بھی برکت دے، ہمارے رزق حلال میں اللہ برکت دے، تنگی اور پریشانی سے اللہ بچائے اور اس مہنگائی کی پریشانی سے بچائے، دیگر آفات و بلیا سے اللہ آپ کی میری ہم سب کی حفاظت فرمائے۔ مدنی چینل دیکھتے رہے، انشاءاللہ گناہوں سے بچنے کا بھی موقع ملتا رہے گا۔ نماز کی پابندی ضرور کیجیے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
اے قارعہ تیرے